आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। मानिस जातिमा देखाइएको परमेश्वरको प्रेम र अनुग्रह तपाईँसँग बाँड्ने उद्देश्यले प्रस्तुत कार्यक्रम तपाईँको आफ्नो प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौ। आशाको बाणीको आजको प्रस्तुतिबाट पनि तपाईँले परमेश्वरसँग नजिक रहेको अनुभूति गर्नुहुनेछ भनेर हामी आशा राख्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौ।
आफ्नो पनि पराई भाइ दिदा
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टियो अभिवादन। म तपाईँहरूको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बीचमा आज पनि उपस्थित भएको छु। श्रोता, आजको वचनलाई प्रस्किनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि प्रार्थना राख्छु। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, म धन्यवादी छु यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिष र अवसरहरूको लागि। विशेष गरेर प्रभु, हामी तपाईँको पुत्र प्रभु यीशु ख्रीष्ट र उहाँको प्रेम र बलिदानको लागि धन्यवादी छु। यो रेडियो कार्यक्रमलाई हामीले तपाईँको राज्य महिमाको प्रचारको खातिर तपाईँको हातमा राख्दछौँ। यसलाई तपाईँले यो देश र सारा संसारमा फैलाउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको प्रस्तुतिको शीर्षक छ सम्पन्नता र त्यसले ल्याउने खतराहरू। कुनै कुराको विकास यदि अचानक हुन्छ भने त्यसलाई अस्वाभाविक मानिन्छ। राजा सोलोमनले यो कुरा बुझेको हुनुपर्छ, जसलाई पवित्र धर्मशास्त्र बाइबलको हितोपदेश 28:20 यसरी लेखिएको पाइन्छ। विश्वसनीय मानिसले बेसरी आशिष पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्ड बिना रहने छैन। श्रोता, क्षणिक रूपमा अड्कलबाजी र अनुमानमा आफूलाई हिँडाउने मानिसहरू खतरामा खेलिरहेका हुन्छन्। यो कुरो तपाईँ हामीले कहिले पनि बोल्नु हुँदैन। उनीहरू आफूले आफैलाई परीक्षाहरू, असफलताहरू र समस्याहरूमा घचेड्छन् र त्यसपछि उनीहरू धेरै अनि धेरै साधन र स्रोतहरूलाई प्राप्त गर्ने इच्छातर्फ बढ्दै जान्छन् र त्यो प्राप्तिको क्रममा उनीहरू असफल हुन्छन्। तब उनीहरूमा अशान्ति, चिन्ता र फिक्रीले गाँच्दै जान्छ। एउटा कथा छ श्रोता, अमेरिकाको एउटा राज्यमा कुनै समय एउटा ठुलो भूकम्प गयो र त्यो ठाउँमा भूकम्पको कारणले सारा घरहरू भत्किए, कयौँ मानिसहरू मरे। तर एउटा मानिसले त्यो त्रासदीपूर्ण अवस्थामा अस्वाभाविक अवसरहरू देख्छ। उसले ठुलो खाली जमिन भाडामा लिन्छ र अर्को कुनै ठुलो सहरमा गएर घरहरू निर्माण गर्नको लागि चाहिने सामग्रीहरू ल्याएर थुप्राउँछ। त्यो सहरमा भूकम्पको कारण धेरै घरहरू भत्किएका हुन्छन् र तिनीहरूको निर्माण, पुननिर्माण र मर्मत गर्नुपर्ने हुन्छ र घर निर्माणको लागि चाहिने सामग्रीको ठुलो माग हुन्छ। त्यो व्यक्तिले आफ्नो सामान दोब्बर वा तेब्बर मूल्यमा त्यहाँका पीडित मानिसहरूलाई बेच्छ र ऊ छिट्टै धेरै धनी मानिस बन्छ र आफूले आफू बुढो भएपछि त्यही आफूले कमाएको पैसाको ब्याजद्वारा आफ्नो जीवन शान्तिपूर्वक बिताउने चाहनामा आफ्नो जीवन ऊ व्यतीत गरिरहेको हुन्छ। उसले आफ्नो व्यक्तिगत स्वार्थको खातिर ती अभागी मानिसहरू जसका सम्पूर्ण कुराहरू भूकम्पले उजाडिदियो, कहिले त आफ्नो जीवनभरको रगत र पसिनाको मेहनत मात्रै नभई सबै आफन्तहरूलाई गुमाउनु पनि परेको थियो। तर त्यो मानिस आफूले गरेको कर्तु छ त्यो कर्तुको विषयमा सोच्न बाध्य हुन्छ, ऊ आफैमा छटपटिन्छ र आफूले गरेको काम उसको दिमागमा घुमिरहन्छ र तब उसँग सबै कुरा छ संसारमा चाहिने र प्रशस्त सम्पत्ति छ र त्यसको ब्याजले ऊ शान्तिपूर्वक आफ्नो बाँकी जीवन व्यतीत गर्न चाहन्छ र गर्न त हुन्छ। तर अब ऊ नखान सक्छ, नसुत्न सक्छ र छिटै ऊ संसारबाट बिदा लिन्छ भनेर भनिएको छ। आज त्यो अवस्था तपाईँ हामीले पनि देखेका छौँ, हाम्रै वरिपरि बस्ने मान्छेहरू, हाम्रै आफन्तहरूको पनि होइन र कुनै कुराको नाफा भनेको स्वाभाविक प्रक्रियाद्वारा कुनै व्यक्तिले इमान्दारपूर्वक गरेको मेहनतद्वारा प्राप्त गर्दछ भने त्यो राम्रो हो र त्यसलाई परमेश्वरले आशिष पनि दिनुहुन्छ र त्यही परमेश्वरको इच्छा हो। तर कसैले कुनै पनि कुरा स्वाभाविक रूपमा हासिल नगरी छिट्टै प्राप्त गरेको छ भने त्यो लामो समयसम्म टिक्दैन र त्यसले राम्रो नतिजा पनि दिँदैन। एउटा मानिस जो एक स्टक मार्केटको व्यवसायमा सफल मानिन्छ, स्टक मार्केट व्यवसाय भनेको एक किसिमको वैधानिक जुवा भन्दा हुन्छ जस्तो मलाई लाग्छ। हाम्रो देशमा पनि यो बिस्तारी बामे सर्दै गरेको मैले देखेको छु। उसले आफ्नो 19 वर्षीय छोरालाई पनि आफ्नो व्यवसायमा लगाउँछ। त्यो छोरो जो स्कुलमा पढ्दै हुन्छ उसले 1 वर्षमा $60,000 कमाउँछ। अब यो प्रश्न तपाईँ हामी सबैलाई, अब के यो केटा कहिले आफ्नो स्वाभाविक मेहनतमा सन्तुष्ट हुन्छ त? यो प्रश्न तपाईँ हामी सबै तपाईँ हामी जस्ता जसका नानीहरू र छोराछोरीहरू छन् तिनलाई हामीले परिश्रम गरी कुनै कुरा पनि कुराहरू आर्जन गर्ने कुरालाई उदाहरणको रूपमा कसरी सिकाउने? यो सबभन्दा ठुलो एउटा प्रश्न छ आजको यो युगमा बाँचेका बसेका हामी बुवा आमाहरूलाई। इमान्दारीपूर्वक परिश्रम गर्ने ज्ञानलाई सिकाउनुको सट्टा उक्त धनी बाबुले आफ्नो छोराको हृदयमा कुनै परिश्रम बिना धेरै कमाउने कुराको बिउ रोपिदिन्छ र भविष्यमा गएर उक्त कुरा उसको लागि घातक पनि हुन सक्छ। परमेश्वरले भन्नुभयो मानिसलाई 6 दिनसम्म परिश्रम गर, अर्थात् यसको अर्थ हामी मानिसले परिश्रम गर्नुपर्छ हाम्रो शक्तिलाई उत्पादक मूलक क्षेत्रमा मानिसहरूको सेवाको खातिर लगाउनुपर्छ। त्यही परमेश्वरको इच्छा हो। परमेश्वरले हामीलाई कहिले पनि भन्नु भएन कि तिमीले काम नगर भनेर। श्रोता साथी, यदि तपाईँ हामी छिट्टै धनी हुने दौडमा छौँ भने होस् गरौँ। केही दिन अगाडि एउटा पसलमा 2 मानिसहरू वार्तालाप गरिरहेका हुन्छन्। म र मेरी श्रीमती केही कुरा किन्दै हुन्छौँ। मेरो कान्ति व्यक्तिहरूको वार्तालापतर्फ तानिन्छ, म अडिन्छु र सुन्छु उनीहरू के को विषयमा कुरा गरिरहेका छन्। सन्दर्भ यस्तो हुन्छ श्रोता, नेपालको पूर्वी जिल्ला झापामा एउटा फाइनेन्स कम्पनी हुन्छ। त्यो कम्पनीमा पैसा राख्दा धेरै ब्याज पाउने लोभले धेरै मानिसहरूले आफ्नो जीवनभरको सम्पूर्ण कमाई त्यहाँ राखेका हुन्छ। त्यही मध्ये एकजना महिलाको कथा छ यहाँ, जसले आफ्नो सम्पूर्ण जीवन अर्थात् 58 वर्षको उमेरसम्म सरकारी सेवामा बिताइन् र अवकाश लिन्छन्। उनले आफूले पाएको सुविधा, सञ्चय कोष, औषधि खर्च जे जति थियो त्यो रकम उक्त फाइनेन्समा राम्रो ब्याज आउने आशा वा लालसाले राख्छिन्। आफ्नो श्रीमानलाई पनि थाहा नदिए, तर अचानक त्यो फाइनेन्स बन्द हुन्छ, त्यहाँका सञ्चालकहरू बेपत्ता हुन्छन्। अब ती महिला आफूले जीवनभरि रगत र पसिना बगाएर आर्जन गरेको आफ्नै सम्पत्ति प्राप्त गर्न प्रत्येक बिहान घरबाट निस्किन्छन्, अड्डा अदालत जान्छन्, पुलिस कामा जान्छन्, कहाँ कहाँ जान्छन् र न उनलाई खाने ठेगान छ, न सुत्ने, न आराम गर्ने, न उनको मनमा चैन नै छ, न त श्रीमान नै खुसी छन्। ती महिला अर्ध पागल भएर आफ्नो बाँकी जीवन आफ्नै पैसा पाइन्छ कि भन्ने झिनो आशा साथ मृत्युलाई पर्खिरहेछ। यी महिला त एउटा पात्र मात्र हुन् जो थोरै समयमा धेरै प्राप्त गर्ने अस्वाभाविक यात्रामा दौडिरहेका मान्छेहरूको भिडमा। श्रोता साथी, कडा परिश्रमद्वारा प्राप्त गर्ने आर्जन वा पैसाले मानिसको जीवनको एक भागको प्रतिनिधित्व गर्दछ। अर्थात् जब तपाईँ र मैले केही कुरा आर्जन गर्छौँ, त्यो आर्जन गर्नको लागि हामीले आफ्नो जीवन तन मन त्यहाँ लगाएको हुन्छौँ, शक्तिलाई लगाएको हुन्छौँ। त्यसकारण त्यसले हामीले आर्जन गरेको कुराले हाम्रो जीवनको भागको जीवनलाई प्रतिनिधित्व गर्छ। जब तपाईँ र मैले आफ्नो जीवन लगाएर कडा परिश्रम जब तपाईँ र मैले आफ्नो जीवन लगाएर कडा परिश्रम साथ कुनै कुरा आर्जन गर्छौँ भने त्यसलाई कुनै पनि नराम्रो काममा हामी खर्च गर्न चाहँदैनौँ र त्यसलाई हामी सञ्चित गर्न चाहन्छौँ र परमेश्वरको इच्छा पनि त्यही। आज धेरै मान्छेले अस्वाभाविक रूपमा धन सम्पत्ति आर्जन गरेका छन्। त्यो उनीहरूले आर्जन गरेको धन सम्पत्तिमा उनीहरूको कुनै भूमिका नै हुँदैन, तर ती व्यक्तिहरूले त्यो त्यसै प्राप्त गरेको क्षणिक रूपमा प्राप्त गरेको त्यो धन सम्पत्तिलाई विभिन्न कुराहरूमा खर्च गरेर उडाएको पनि हामी देख्छौँ। जस्तो तास खेल्ने, जुवा खेल्ने, जाँड रक्सी किन्ने, खाने नराम्रा कुराहरू गर्ने। अझ कति मानिसहरू नराम्रो व्यवहारमा लागेका छन्, बानीमा लागेका छन् र त्यही आफ्नो नराम्रो बानी व्यवहारको कारणले मानिसहरूले आफ्नो सम्पत्तिहरूलाई क्षणभरमा उडाएका छन् र पछि जीवनभरि पछुताउँदै बाँचेका छन्। के तपाईँले देख्नु भएको छ? श्रोता, हामी जबसम्म यो संसारमा छौँ हामीले बाँच्नुपर्छ। हामीलाई खानको लागि भोजन, बस्नको लागि बास, लाउनको लागि लत्ता कपडा र औषधि उपचारको लागि रुपियाँ पैसा, आफ्ना सन्तानलाई शिक्षा दीक्षा दिनको लागि रुपियाँ पैसा चाहिन्छ। र त्यो क्रममा परमेश्वरले तपाईँ हामी सबैलाई बाटाहरू देखाइदिनु भएको छ, हामीलाई क्षमता र योग्यता दिनुभएको छ र ती कुराहरूलाई, हाम्रा क्षमता र योग्यताहरूलाई, हामी बाँच्ने क्रममा, हामीलाई चाहिने साधन स्रोत जुटाउने क्रममा हामीले परमेश्वरको इच्छा अनुसार स्वाभाविक रूपमा कडा र मेहनत र परिश्रम गरेर आर्जन गर्नुपर्छ। त्यसबाट मात्र तपाईँ हामीले सन्तुष्टि पाउन सक्छौँ। आमेन। आशाको
बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल समसामयिक विषय लिएर तपाईँको बीचमा पुनः उपस्थित भएको छु। श्रोता, आजको मेरो प्रस्तुतिको शीर्षक छ समस्यामाथि विजय। एकजना परमेश्वरका दासले यसो भन्नुभएको छ, डियर गॉड, आई डोन्ट आस्क यु टु मेक माई लाइफ इजियर, बट आई आस्क यु टु गिभ मी स्ट्रेन्थ टु फेस अल माई ट्रबल। अर्थात्, हे मेरो परमेश्वर, म तपाईँलाई मेरो जीवन सजिलो बनाइदिनुहोस् भनेर भन्दि, तर मेरा सबै समस्याहरूलाई सामना गर्ने शक्ति मलाई दिनुहोस् भनी म तपाईँसँग प्रार्थना गर्छु। श्रोता, यो प्रार्थना तपाईँ हामी सबैको हुनुपर्छ। हो श्रोता, तपाईँ र म यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ समस्या नै समस्याहरू छन्। यी समस्याहरूसँग जुझ्नु पर्दा हामीलाई एकदमै गाह्रो हुन्छ। हाम्रो जीवनमा समस्याहरू नदेख्नु परे, नसुन्नु परे, नभोग्नु परे पनि हुन्थ्यो जस्तो हामीलाई लाग्छ। तपाईँ एउटा समस्यालाई सामना गर्नुहोस् र लाग्छ अब मैले समस्या सामना गरे भनेर तर अर्को समस्या लाइनमा आइरहेको हुन्छ, तपाईँले एउटा समस्या समाधान गर्न नसक्दा सक्दै अर्को समस्या आइलाग्छ। दिन प्रतिदिन हामी थुप्रै समस्याहरूसँग लडिरहेका हुन्छौँ, एउटा समस्या समाधान भए अर्को आइपर्छ। कतिचोटि हाम्रो जीवन समस्यै समस्याले भरिएको जस्तो महसुस हुन्छ अनि हामी प्रश्न गर्छौँ, किन यी समस्याहरू मेरो जीवनमा मात्र, किन मलाई मात्रै? श्रोता, नाना थरीका कुराहरूले हाम्रो जीवनलाई तितो बनाइदिन्छ। कतिजनाले समस्याहरूको समाधान गर्न नसक्दा आफ्नो जीवनलाई सिद्ध्याउनु पर्दछ। हामीलाई थाहा छ धेरै उदाहरण, यी समस्याहरूसँग मान्छे जुझ्न नसकेर मान्छेहरू कयौँ मान्छेहरू समस्याहरूसँग भाग्न चाहन्छन् र त्यति हुँदा पनि समस्याले छोड्दैन श्रोता, किनभने समस्याहरू चाहिँ तपाईँको जीवनका साथीहरू अनि मान्छेले आफ्नो जीवनले सिद्ध्याएको घटनाहरू पनि हामीले देखेका छौँ। केही समय अगाडि हामीले विनाशकारी भूकम्पको सामना गर्नु पर्यो जसबाट थुप्रै मानिसहरूले ज्यान गुमाउनु पर्यो भने, कतिजना घर परिवार घरबार विहीन भए, धेरैजना अपाङ्ग हुन पुगे जसले उनीहरूको जीवनमा ठुलो समस्या आइपुग्यो। तर श्रोता, हरेक समस्याले हामीलाई केही न केही पाठ सिकाइरहेको छ। समस्या सामना गर्नु भनेको जसरी सुन आगोको भट्टीमा खारिन्छ, त्यसरी नै हामी पनि आफ्नो जीवनमा थुप्रै कुराहरू सिक्न पाउँछौँ जसले हामीलाई एउटा असल मानिसको रूपमा निर्माण गर्दछ। तर श्रोता, हाम्रो जीवनमा जे जस्तो समस्याहरू आइपरे तापनि हामी विचलित हुनु पर्दैन, हामीले समस्यालाई कहिले पनि ठुलो बनाउनु हुँदैन, किनभने हामीलाई सृष्टि गर्नुहुने परमेश्वर सबैभन्दा महान हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। कतिचोटि हामीले समस्यालाई ठुलो अनि परमेश्वरलाई सानो बनाइरहेका हुन्छौँ जसले त्यसको समाधानको बाटोलाई बन्द गरिदिएको हुन्छ। तर जब समस्यामा हुँदा हामी परमेश्वरलाई पुकार्छौँ, उहाँले हाम्रा सबै समस्याहरूमाथि विजय दिनुहुन्छ। आउनुहोस् हामी पवित्र धर्मशास्त्र बाइबलको हिब्रू भन्ने पुस्तकको 4:15 हेरौँ, जहाँ यसो लेखिएको छ, हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनु, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पाप रहित हुनुहुन्छ। यहाँ बताइएको प्रार्थना पुजारी प्रभु येशु हुनुहुन्छ, अनि जब उहाँ यस संसारमा हुनुहुन्थ्यो उहाँ आफै पनि थुप्रै समस्याहरू भएर जानुभयो, गुज्रिनुभयो, ती सबै समस्याहरूमाथि उहाँले विजय प्राप्त गर्नु। आज जुन समस्या तपाईँ र मैले भोग्नु परेको छ त्यसमा सहायता गर्न नसक्ने उहाँ हुनुहुन्न भने यी वचनहरूले स्पष्टै बताउँछ। त्यसै गरी तल पद 16 हेर्यो भने, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सक भनी बताइएको छ। श्रोता साथी, यहाँ बताइएको अनुग्रहको सिंहासन भनेको हामी परमेश्वरको नजिक जानुपर्छ भनी बताउन खोजिएको हो। यसकारण जस्तो सुकै समस्या आए तापनि येशूमाथि दृढ विश्वास राखी परमेश्वर पितासँग प्रार्थना गर्नुहोस्, उहाँले नै तपाईँलाई सबै समस्याहरूको सामना गर्ने शक्ति अनि त्यसमाथि विजय दिनुहुनेछ।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खोराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9816555120 र अर्को 9818955555। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आर, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।